रूपान्तरण कार्यक्रमबाट प्राविधिक सहकर्मी काशीराम आचार्य र प्रस्तुतकर्ता मुकुन्द भण्डारीको यहाँहरूलाई नमस्कार। स्थानीय तहको विकास निर्माणका साथै अर्थपूर्ण सहभागिताको अभ्यास, लैंगिक सशक्तिकरण, समता र समावेशिताका विषयमा चर्चा गर्न यो कार्यक्रम प्रस्तुत हुँदै आएको छ। हरेक सोमबार बिहान 8:30 प्रस्तुत हुने रूपान्तरण कार्यक्रम मीडियम वेभका विभिन्न फ्रिक्वेन्सीहरू र एफएम 98.100 साथै 103 MHz सुन्न सकिन्छ। साथै अनलाइन रेडियो नेपाल .gov.np मार्फत लाइभ सुन्न र डाउनलोड गर्न पनि सकिन्छ। आजको रूपान्तरणमा हामीसँग हुनुहुन्छ बागमती प्रदेश अन्तर्गत काठमाडौँ जिल्लाको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी। स्वागत छ कार्यक्रममा।
धन्यवाद।
यहाँ दोस्रो पटक टोखा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभयो र यहाँले योभन्दा अगाडिका कार्यकालमा पनि थुप्रै योजनाहरू बनाउनु भएको थियो। त्यही अनुसार यहाँ ती योजनाहरू प्रस्तुत गर्दै दोस्रो कार्यकाल पनि यहाँ निर्वाचित हुनुभयो। त ती योजनाहरू के थिए, कस्ता योजना थिए जुन योजना देखेर यहाँलाई त्यहाँका बासिन्दाहरूले निर्वाचित गर्नुभयो?
धन्यवाद। अत्यन्त महत्वपूर्ण विषयवस्तु उठाउनु भएको छ। सर्वप्रथम त स्थानीय तह निर्माण भइसकेपछि टोखा नगरपालिकाका आम नगरवासीले मलाई माया गरेर सद्भाव प्रकट गरेर जुन पहिलो कार्यकाल 2074 निर्वाचित गराउनुभयो र पुनः दोस्रो कार्यकालमा निर्वाचित गराउनुभयो, म सर्वप्रथम टोखावासीहरूलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु, सम्मान पनि व्यक्त गर्न चाहन्छु। र टोखा नगरपालिका 17.11 वर्ग किलोमिटर एउटा नगरपालिका हो। तत्कालीन 5 गाउँ विकास समिति मिलेर बनेको नगरपालिका, यो राष्ट्रिय बसपार्कसँग जोडिएको नगरपालिका, राजधानीको मुटु ग्रुपमा रहेको नगरपालिका हुँदा पनि टोखा नगरपालिका लामो स्थानीय निकाय भनी त्यो पहिला, पछि यो संविधानले परिकल्पना गरे अनुसार अहिले स्थानीय तहको रूपमा यो रूपान्तर भएको छ। र यो चुनाव हुन नसकेको कारणले गर्दाखेरि टोखा नगरपालिका अत्यन्त अस्तव्यस्त थियो, जीर्ण थियो सड़कहरू, र त्यसलाई पूरा गर्नुपर्ने चुनौती हाम्रो काँधमा थियो। सड़कमा मानव मलमूत्र समेत बग्थ्यो, ढलको अव्यवस्थित थियो। यी यावत समस्यासँग हामी जुझ्नुपर्ने हाम्रो जुन हामी भने त्यसरी त्यो चुनौतीसँग जुझ्नुपर्ने हाम्रो व्यवस्थाहरू बाधेर थियो। तथापि चुनौतीसँग लडेर विजय हासिल गर्नु भनेको त्यो सबभन्दा ठुलो सर्वश्रेष्ठ के अरे भइन्छ। तसर्थ अब हामीले टोखा नगरपालिकालाई तत्कालीन 5 गाउँ विकास समितिको जल्दो बल्दो समस्याहरू के हो त्यसको नजिकबाट पहिचान गर्ने काम सुरुमै गर्यौं। त्यसपछि नागरिकहरूको अथवा नगरवासीहरूको अपेक्षा के हो त्यसलाई आत्मसात गर्यौं र उहाँहरूकै भावनालाई कदर गरेर उहाँहरूकै चाहनालाई प्रतित्व गरेर चाहिँ हामीले विकासका परियोजना अगाडि सार्यौं। विशेष गरी चाहिँ त्यो विकास कसरी सम्भव हुन सक्छ भन्ने किसिमको विषयलाई हामीले एनालाइसिस गर्दाखेरि समन्वय र सहकार्य मार्फत र जनसमुदायलाई नै अग्र दस्ताको रूपमा उहाँहरूलाई परिचालित गरेर उहाँहरूसँगै भनेको एकाकार भएर अगाडि बढ्न सके मात्रै टोखा नगरपालिकाले केही फड्को मार्न सक्छ भन्ने सन्दर्भ जोडेर हामी अगाडि बढ्यौँ र हामीले विभिन्न परियोजनाहरू अगाडि सार्यौँ। जस्तै गरेर विकास निर्माणमा विशेष गरी भिजनले अथवा भनेको मतलब विषयले चाहिँ भनेको मतलब जनसमुदायलाई के अरे छुन सकोस् भन्ने सन्दर्भ जोडेर हामीले विभिन्न किसिमका विषयवस्तु अगाडि सार्यौँ। जस्तै एकवटा एक पार्क, त्यसका दुईटा उद्देश्य, एउटा सार्वजनिक जग्गा संरक्षण गर्ने, अर्को ओडाको सुन्दरताको प्रतिनिधित्व गर्ने, यो नारा हामीले पहिलो कार्यक्रममा अगाडि सार्यौँ र प्रत्येक ओडावडामा पार्क निर्माण गर्न सार्वजनिक जग्गा जान छ त्यहाँ सम्भव हुन हामी सफल भयौँ, एउटा त्यो नारा भयो। अर्को हामीले टोखा नगरपालिका हामीले भनेको मतलब सम्हाल्दा एकदम सडकमा अन्धकार थियो, गल्ली गल्ली अन्धकार थियो, यसलाई चाहिँ उज्यालोको रूपमा रूपान्तर गर्नुपर्छ जसले सुरक्षाको पनि प्रत्याभूत गर्छ होइन। अर्को कुरा, विभिन्न ठाउँमा हामीले मेयरसँग बालबालिका कार्यक्रम, मेयरसँग महिला दिदीबहिनी कार्यक्रमहरू राख्दाखेरि उहाँहरूकोसँग पनि हामीले सुझाव लियौँ। सुझावमा उहाँहरूले के किसिमको धारणा प्रस्तुत गर्नुपर्ने, हाम्रो नगरपालिका हरियारो छ, हामी अब जागिरको सिलसिलाबाट राति आउनुपर्ने परिस्थिति भयो, अथवा पढाइको सिलसिलामा राति घर जानुपर्ने परिस्थिति भयो भने भोलि हामी लुटिनीसम्म आउनु पनि हुनसक्छ, होइन हिंसाको शिकार बन्नुपर्ने परिस्थिति हुनसक्छ। चुनावको जित्न साथै उहाँसँग संवाद गर्दाखेरि त्यस कारण जसरी पनि सडक उज्यालो पार्नुपर्छ भन्ने विषय उहाँले उठाइसकेपछि मैले प्रतिबद्धता पनि व्यक्त गरेँ। हामी जनप्रदेश सबैले प्रतिबद्धता, हामीले यो नाम के दियो भने मेरो उज्यालो कार्यक्रमबाट यो यसलाई चाहिँ अगाडि बढ्न सार्न सक्यो भने यो अभियानको रूपमा थाल्छ र यो एउटा गौरवको रूपमा पनि यसले परिभाषित गर्छ। यो त इतिहास पनि एउटा कायम हुन्छ भन्ने सन्दर्भबाट हामीले मेयर उज्यालो कार्यक्रम भन्दा मैले पहिलो आर्थिक वर्षमै घोषणा गरी र त्यसमा बजेट पनि वृद्धि गरी र आज सडक सम्भव भएसम्म उज्यालो भएको छ। अब मरम्मत गर्नुपर्ने बिग्रिँदै त्यो आफ्नो स्वाभाविक कुरा हो, अब त्यो हुन्छ नै। अब अहिले पनि मरम्मत कार्यले जहाँ बिग्रेको छ त्यहाँ मरम्मत कार्य गर्दै हामीले सडक बत्तीहरूको सञ्जाललाई यसरी अगाडि सार्यौं। त्यसपछि अब हामीले उपमेयरसँग बालबालिका कार्यक्रम, बालबालिका आउनेको हाम्रो राष्ट्रको भोलि एउटा विकासको सम्भाग शक्ति होइन, र विशेष गरी स्वास्थ्यप्रति कन्सियस हुनुपर्छ उहाँहरू पनि, होइन स्वास्थ्य के छ कसो छ, कुपोषणले कतिको उहाँलाई असर गरिरहेको छ, होइन त्यो कुपोषण भएपछि पढाइमा डिस्टर्ब हुने, त्यस कारण शिक्षालाई नै महत्त्व दिनुपर्छ भनेर विशेष गरी सामुदायिक विद्यालय केन्द्रितलाई आधार मानेर चाहिँ हामीले उपमेयरसँग बालबालिका स्वास्थ्य परीक्षण कार्यक्रम पनि सार्यौँ। विभिन्न खेलकुद कार्यक्रम त हामी गर्ने नै
भइहाल्छ। यहाँले यो भनेर भन्नुभयो होइन, यस्ता व्यवस्थित सहर व्यवस्थापनका कुराहरू, बस्ती व्यवस्थापनका कुराहरू, एकवटा एक पार्क, मेयर उज्यालो कार्यक्रम, उपमेयरसँग बालबालिका महिलाका कुरा यी गर्नुभयो होइन। तर के हो भने प्राचीन वैज्ञानिक बस्ती व्यवस्थापन भएको ऐतिहासिक सहर समेत यहाँहरूकै क्षेत्रमा पर्छ, तर अहिले चाहिँ त्यहाँ चाहिँ बस्तीहरू व्यवस्थित हुन सकेका छैनन्। यहाँकै भनाइ अनुसार पनि जो उज्यालो कार्यक्रम ल्याउनु पर्ने यो अलिकति तितर बितर बस्ती व्यवस्थापन हुन सकेको छैन। दोस्रो कार्यकाल पनि यहाँ चाहिँ प्रमुख हुनुभयो, योभन्दा अगाडि पनि गाविस हुँदाखेरि पनि यहाँले त्यसको जिम्मेवारी पाउनु भएको थियो, ती कुराहरू त व्यवस्थित गर्न सक्नु भएको छैन नि, यो गुनासो छ नि।
अब यस्तो छ, कुरा के छ भने बस्ती व्यवस्थापन गर्ने दुईटा मेथडबाट हुन्छ
हजुर।
अब एउटा चाहिँ जनसमुदाय आफै नै भनेको मतलब के अरे हामी बस्ती व्यवस्थापन गर्न लाग्छौँ भन्ने किसिमको त्यो उभार आउनु पर्यो होइन। दोस्रो कुरा चाहिँ हामीले के अरे यो ल्यान्ड पुलिङको माध्यमद्वारा एउटा स्मार्ट सिटी अथवा हरित सिटी अथवा एउटा नगर सिटी रूपमा रूपान्तर गर्न सक्छौँ। हामीले अभियान पहिलो कार्यक्रममा नचालेको होइन, टोका नगरपालिका यो दक्षिण र उत्तर फैलिएको नगरपालिका होइन, पुरानीकण्ठसँग तार्केश्वरसँग जोडेको, शिवपुर राष्ट्रिय निकुञ्जसँग जोडेको नगरपालिका होइन, र टोका नगरपालिकाको तर्फबाट नेपाल सरकारले भनेको मतलब लगभग 10,000 गरे जमिन चाहिँ एउटा बस्ती विकास गर्ने हिसाबले चाहिँ नयाँ नगर निर्माण गर्नको लागि अगाडि बढ्यो र त्यसको जिम्मेवारी उपत्यका विकास प्राधिकरणले लिइसकेपछि त्यसको सम्पूर्ण नाप नक्सा डिपिआर तयार भएर अहिले त्यो शहरी विकास मन्त्रालयमा मार्फत चाहिँ क्याबिनेटमा पुगिरहेको छ होइन। यो हामीले यसलाई चाहिँ द्रुत गतिसाथ अगाडि बढाउँ भन्ने कुरा एज ए नगर प्रमुखको नाताले मैले तत्कालीन विभिन्न विकास समितिका अध्यक्षहरूसँग पटक पटक संवाद नगरेको होइन, गरेकै हो होइन। अब यो त अरबौं बजेटको लगानी हो, यो सडक सञ्जालको कुरा हुन्छ, पार्कको कुरा हुन्छ, ड्रेनेजको कुरा हुन्छ, ढलको कुरा हुन्छ होइन, विभिन्न कुरा त्यहाँ जोडिएका हुन्छन्। त्यो यदि भनेको मतलब क्याबिनेट अहिलेको तत्कालीन अब अहिले वर्तमान सरकारले निर्णय गर्यो भने त्यो एउटा रूप धारण गर्न सक्छ। दोस्रो कुरा चाहिँ हामीले प्रदेश सरकार जो तत्कालीन के अरे माननीय दीपक निरुला म आफै बुढानीगण्डको मेयरसँग बसेर हामीले एउटा एकीकृत विकास परियोजना यो जुन सडकलाई बनाउनुपर्छ भनेर हामीले विभिन्न तत्कालीन त्यहाँका प्रतिनिधिहरू जनसमुदायहरूसँग बसेर धेरै पटक हामी छलफल गऱ्यौँ। अब त्यसको मेथड चाहिँ के छ, 51% नागरिकले मेरो यो जुन जमिनमा चाहिँ एउटा सुन्दर सहर निर्माण गर्नको लागि म तयार छु भन्ने कुरा उहाँहरूले प्रतिबद्धता व्यक्त गर्नुपर्छ र उहाँहरूले आफ्नो भनेको मतलब जुन समर्थनै जनाउनुपर्छ होइन। धेरै पटक छलफल गर्दाखेरि पनि होइन यो अब जग्गा टुक्रिन्छ जग्गा खट्छ भन्ने हिसाबमा अब नगरवासीहरूलाई धेरै रूपले बुझाउँदा पनि बुझ्न सकेपछि त्यो कार्यक्रम अहिले अब त्यतिकै स्थगन भइरहेको छ होइन, र हामीले त्यसलाई अझ पनि उठाउने कोसिस गरिरहेका छौँ होइन। सबभन्दा ठुलोको त नगरवासीहरूको भावना प्रस्तुत गर्नु पर्यो, उहाँहरूको भावना सुन्नु पर्यो। अब 51% भन्दा बढी जनताले होइन हामी चाहँदैन भनेपछि हामी त एउटा लोकतन्त्रमा विश्वास गर्ने मान्छे होइन, र नागरिकको भावनालाई कदर गर्ने मान्छे जबरजस्ती गरेर पनि केही हुनेवाला छैन होइन। अब नागरिकै त्यसमा अपेक्षा हुनुहुँदैन भने हामी के गर्ने भन्ने किसिमको सन्दर्भ जोडेको छ होइन। अब अर्को कुरा चाहिँ यो तल्तिरोको बस्ती जस टुखा नगरपालिका एघारवटा बनेको नगरपालिका जो चार पाँच छ सात आठ नौ दस एघार चाहिँ त्यो पहिले नै भनेको मतलब त्यो बस्ती एकदम बाक्लो बनिसकेको छ। जब मैले चुनावमा लड्नुभन्दा अगाडि नै त्यो बक्ली के अरे बस्ती बाक्लो छ, एकदम बाक्लो छ होइन। अब सबैले भनेको मतलब विभिन्न पेसा व्यवसाय रोजगारी होइन विविध विदेशको तातो भूमिमा गएर कमाएर सडकमा जग्गा किनेर घर निर्माण गरिसक्नु भएको छ होइन। अब दुःख छु, कोही पहाडमा बेचेर कोही तराईमा बेचेर कोही यहीँ नै बेचेर घर निर्माण अब आफ्नो परिवारको उज्जवल भविष्यको लागि घरहरू निर्माण भइसकेको छ। अब मूल कुरा चाहिँ बस्ती विकासको लागि त सडक एक्सटेन्ड गर्नुपर्ने त अब स्वाभाविक रूपमा त्यहाँ रहन्छ होइन। अब अहिले तत्कालै भनेको मात्रै के छ भने यो हाम्रो मौलिक हकमा पनि के छ भने सम्पत्तिको अधिकारको विषय
भन्नाले मेरो साहब यहाँले भन्नुभयो जे छ त्यसैलाई नै अगाडि बढाउने हो। यहाँहरू अब सडक विस्तारदेखि लिएर चाहिँ नयाँ किसिमले नयाँ ढङ्गले नयाँ व्यवस्थित बनाउने हिसाबले हामी सक्दैनौँ भन्नु खोज्नुभयो हो?
सक्दैन, हामी जनसमुदायसँग अहिले पनि एकाकारमा छौँ, जनसमुदायलाई नै साथ लिएर अगाडि बढाउने हामीले कोसिस गरिरहेका छौँ होइन। मैले भनेको मौलिक हकको कुरा, अब हामीले कुनै ठाउँमा बाटो बढाउनु खोज्यो भने त्यो सिधै कहाँ जान्छ त मुद्दामा जान्छ, मुद्दा परिरहेको छ अहिले। जस्तै विष्णुमती करिडोरको विषय पनि मुद्दा परिरहेको छ होइन, यसपछि अब यो टोखा रोडको विषय पनि के अरे मुद्दा परिरहेछ। र सर्वोच्चले के छ भने उचित मुआवजा दिएर मात्रै घर फत्काउनु भन्ने किसिम स्टे अर्डर साथै भनेको मतलब पूर्ण पार्टसहित निर्णय गरेर सरकारलाई त्यो के अरे उद्या छ होइन, परिपत्र दिइसकेको छ। अब सरकारले मुआवजा दिएर भत्काउन सक्छ। अब हामी स्थानीय सरकार हामीले सरकारलाई बारम्बार भनिरहेका छौँ, अब यो सङ्घको बाटो हो, सङ्घको सरकारले सर्वोच्च अदालतले फैसला गरेको कुरालाई के अरे हुबहु कारवाही के अरे कार्यान्वयनमा लैजाऊ र मुआवजा जनतालाई दिएर के अरे चाहिँ अगाडि बढाऊ भन्ने किसिमको हाम्रो एकदम पहल छ। हाम्रो धेरै पटक पनि हामीले छलफल गरिरहेका छौँ र नेपाल सरकारको मातहतका मन्त्री सचिव लगायत विभिन्न अब के अरे निकायका व्यक्तित्वहरूसँग जस्तै उपत्यका विकास प्राधिकरणका प्रमुख लगायत विभिन्नसँग पनि हामीले धेरै पटक संवाद छलफल गर्दै आइरहेको छौँ, आज पनि गर्दै आइरहेको छौँ। हामी भनेको एउटा सुन्दर सहरको परिकल्पना गर्न हामी तयार छौँ होइन, तर मूल कुरा राज्यले यसलाई इनिसिएसन लिनु पर्यो होइन। अब हाम्रो मादत भनेको हामीसँग थोरै बजेट हुन्छ, थोरै बजेटले भनेको मतलब हामीले कार्यान्वयन गर्न सक्दैनौँ किनभने टोखा नगरपालिका अत्यन्त अस्तव्यस्त एकदेखि एघार धेरै विकराल समस्या छ अहिले पनि छ। त्यो समस्या चुनौतीसँग लड्नुपर्ने हाम्रो व्यवस्था र बाध्यता छ होइन। जनसमुदायले भौतिक पूर्वाधारका विभिन्न आयामहरूसँग घाँसेका हुन्छन्, जोडेका हुन्छन्। जस्तै मान्छेहरूलाई ढल निर्माण गर्नु पर्यो, खानेपानी पाइप लगाउनु पर्यो, ड्रेनेज बनाउनु पर्यो, बाटो ढलान गर्नु पर्यो, बाटो पिच गर्नु पर्यो, यो चुनौतीसँग हामी जुझ्नुपर्ने जनसमुदायको भावनालाई पनि हामीले कदर।
त्यसो भए यसलाई यसरी प्राचीन वैज्ञानिक बस्ती व्यवस्थापन भएको ऐतिहासिक सहर भनेर यहाँको जुन नगरपालिकाभित्र पर्थ्यो नि, अब त्यो अब इतिहासमा मात्र सीमित हुनु, नयाँ कुरा गर्न नसकिने
त्यस्तो होइन। मैले बाटोको सञ्जालको कुरा अहिले गरी, जस्तै टोखा नगरपालिका प्राचीन बस्ती रहेको दुई र तिनको बस्ती छ, दुई र तिनको बस्ती छ, त्यो बस्तीलाई एउटा व्यवस्थित एउटा सांस्कृतिकमय सहर ऐतिहासिक सहरको रूपमा विकास गर्नको लागि हामीले विभिन्न विकासका आयामहरू जोडिरहेका छौँ। जस्तै मठ मन्दिरहरू तपाईँले हेर्न आउनुहुन्छ, चण्डेश्वर मन्दिर मै आएपछि भनेको मतलब त्यो जीर्णोद्धार भएको, त्यो पुननिर्माण भएको। जस्तै अब एउटा सपन तीर्थ मन्दिर मै आइसकेपछि मेरै पहिलो कार्यकालमा भनेको मतलब मन्दिरले मुहार पनि फेर्यो र त्यहाँ भनेको मतलब अहिले हेर्न आउनुहुन्छ व्यवस्थित एउटा राम्रो किसिमको के अरे मन्दिर भन्न सफल भएको छ। तपाईँ मास्तिर जानुहुन्छ पर्यटन प्रबन्धन पनि हुने भनेर बाउन्डेश्वरको रूप अहिले परिवर्तन भएको छ, धेरै तपाईँले त्यहाँबाट हेर्न सक्नुहुन्छ होइन। जस्तै अब हामी धर्मलाई पनि त्यत्तिकै आत्मसात गरेर जनभावनालाई कदर गरेर अगाडि बढ्ने, जस्तै टुखा नगरपालिकामा मुख्य सडकमा मैले कार्यकाल सम्हाल्दाखेरि त्यो बाटोमा हिलो टेकेर हिँड्नुपर्ने परिस्थिति आज मुक्त भएको छ। मुख्य सडकमा हामीले प्राचीन सहरलाई प्राचीन हिसाबले नै हामीले निर्माण गर्नुपर्छ भनेर विभिन्न ठाउँमा ढुङ्गा सोलिङ गर्ने, इँटा सोलिङ गर्ने कामहरू द्रुत गतिको साथ अगाडि बढिरहेको छ। जस्तै अब तपाईँले नासापाजा सिँढी तपाईँले देख्नु भएको छैन, हेर्न सक्नुहुन्छ, आज त्यसले भनेको मतलब टोखाको एउटा प्रतिष्ठा बढाइरहेको छ होइन। त्यो सिँढीबाट माथि भनेको मतलब हामीले पञ्चद्वार निर्माण गरेर हामी टोखाको बस्तीमा पूर्वाधारमा त हामी अगाडि बढिसकेका छौँ। यो यसपालिको आर्थिक वर्षमा पनि धेरै बजेट त्यो पूर्वाधारसँग जोडेर यो संस्कृतिमय बनाउनुपर्छ भनेर हामी जोडिरहेका छौँ, लागिरहेछौँ। त्यसमा त भनेको मतलब कुनै दुई तर मूल कुरा बाटो बढाउने सवालमा चाहिँ अलिकति हामी के अरे अब यो जग्गा प्राप्ति ऐन अन्तर्गतको कानुन र यो सिधै सर्वोच्च अदालतले फैसला गरेको कारणले गर्दाखेरि अलिकति हामीलाई अप्ठ्यारो परिरहेछ होइन। अरू चाहिँ विकास निर्माण त हामीले द्रुत गतिसाथ जान आवश्यकता छ। जस्तै अब हामीले कृष्ण मन्दिर धापासीमा बनायौँ, अहिले हेर्न आउन सक्नुहुन्छ, यस्तै राम्रो भनेको मतलब मन्दिर बनिरहेको छ। जालबा अब जानुहुन्छ भने त्यहाँ भनेको मतलब निर्माण भइरहेको छ, मर्म सम्वाद भइरहेको छ। तपाईँ यता के अरे मनोहर ट्युसन जानुहुन्छ भने, बीज विनायक जानुहुन्छ भने, महेन्द्रेश्वर जानुहुन्छ भने, रूप म आइसकेपछि र अहिलेसम्मको परिवर्तन भएको छ।
मेरो साहब यहाँले भन्नु भने तीर्थस्थलको बारेमा भन्नुभयो, धार्मिक मठ मन्दिरको बारेमा भन्नुभयो, त्यसै गरी त्यहाँ चाहिँ विष्णुमती नदी, साङ्गेले खोला सपन तीर्थ भयो, त्यसै गरी चाहिँ गहना पोखरी, गणेश पोखरी, सपन तीर्थ, स्नान कुण्ड लगायत थुप्रै चाहिँ यी ख्याति प्राप्त कुण्ड, पोखरी, नदी अथवा मठ मन्दिरहरू छन् होइन। र अहिलेको अवस्थामा हेर्दाखेरि पर्यटक हिसाबले पनि त्यतातिर अलिकति आकर्षण बढेको देखिन्छ, किनभने उत्तरी भेगतिर चाहिँ पदयात्रीहरू पनि जाने गरेका छन्। तर जसरी जसरी त्यो क्षेत्रको प्रचार हुनु पर्थ्यो, जसरी चाहिँ अगाडि बढ्न सक्नु पर्थ्यो, त्यसमा के अलिकति चुकेको हो नगरपालिका?
चुकेको होइन, हामीले भनेको मतलब विभिन्न मिडिया मार्फत चाहिँ यसलाई हामीले अगाडि बढाइरहेका छौँ। जस्तै पर्यटन प्रवर्धन गर्ने खालको अब हामीले पदमार्ग पदयात्रा पनि हामीले सञ्चालन गऱ्यौँ होइन। अब अलिकति भनेको मतलब नेसनल के अरे मिडियामा चाहिँ अब स्वाभाविक कुरा नगएको होला होइन। अब मूल कुरा के छ भने यो प्रचारभन्दा पनि हामी काममा विश्वास गर्छौँ होइन। कामले नै मान्छेलाई भनेको मतलब के अरे अगाडि बढाउने हो। अब थोरै काम गर्ने धेरै अल्ला गर्ने काम हामी गर्दैनौँ। मैले 5 वर्ष पनि गरिनँ, म अहिलेसम्म पनि यो म निर्वाचित भएपछि अहिले तपाईँ यो 9 महिनाको पिरियडमा हेर्न आउनुहुन्छ, धेरै के अरे हरेक वडामा कामहरू व्यापक भइरहेको छ, म आफैले अनुभव गरिरहेको छु होइन। अब तर हामीले प्रचार चाहिँ अलिकति भनेको मतलब कमै गरेका छौँ होइन। अब मेरो चाहिँ बानी के छ भने धेरै मिडिया मसँग के अरे ठोकिनुहुन्छ होइन, जस्तै अब तपाईँ News24, ABC, अब यस्तो नेपाल टेलिभिजन
विभिन्न मिडिया भनौँ होइन,
मिडिया मसँग ठोकिनुहुन्छ, धेरैले के अरे मलाई आउनुहोस् इन्टरभ्यू दिउँ भनेर भन्नुहुन्छ होइन। स्वाभाविक रूपमा अब मेरो कहिले कहिले व्यस्त हुन्छु, अब कामलाई बढी म फोकस गर्छु बढी होइन। अब मूल कुरा मैले के भनेको छु भने म चैत वैशाखमा चाहिँ आउँछु तपाईँहरूसँग मिडियामा विभिन्न फोकस यो कार्यक्रम लिएर, किनभने त्यो बेलासम्म धेरै काम हुन्छ। अब पहिलेकै कुरा दोहोऱ्याउनु भने मैले 5 वर्षमा धेरै अन्तर्वार्ता पनि दिइसकेँ होइन, स्वाभाविक रूपमा दिइसकेँ। अब अलिकति यसलाई चाहिँ के छ भने अब राम्रो खालको मिडिया ल्याएर म यो सबै यसको छायाङ्कन गरेर अब एकजना चाहिँ नेसनल मिडियाबाट चाहिँ बजाउन सक्यो भने देशव्यापी यसले प्रचार लिन्छ होइन भन्ने मैले सोचिरहेको छु। अर्को कुरा चाहिँ के छ भने भौँडेश्वरमा जुन त्यसको रूप परिवर्तन गरेपछि अब भौँडेश्वरमा अझ तपाईँ भनेको मतलब यो अब सिजन सुरु हुन लाग्यो, लाखौँ मान्छे त्यहाँ आइपुग्छन् होइन, हजारौँ लाखौँ मान्छे आइपुग्छन्, अब प्रचार त्यसैले गरिरहेको छ क्या। अब यो अब यसरी भनेको मतलब हामी अगाडि बढिरहेका छौँ, तर जति प्रचार गर्नुपर्ने हो हामीले प्रचार गरेका छैनौँ। अब हामीले कामलाई चाहिँ बढी भनेको फोकस गरेका छौँ, कामले नै प्रचारको रूप लिन्छ भन्ने किसिमको हामीले बुझेका छौँ।
हजुर, त्यहाँ नगरपालिकामा बहुजातीय छन्, बहुधर्म, बहु समुदायका व्यक्तिहरू छन् होइन, कोही चाहिँ सीमान्तकृत वर्गहरू पनि छन्, उहाँहरूलाई लक्षित गरेर केही विशेष कार्यक्रम गर्नुभएको छ? किनभने सबै नागरिक समान किसिमले हुँदैनन्, कोही कसैलाई चाहिँ केही प्राथमिकतामा राखेर काम पनि गर्नुपर्ने हुन्छ, उहाँहरूलाई के गर्नुभएको छ यहाँले?
हामीले भनेको मतलब विशेष गरी टार्गेट के अरे ओरिएन्टेड टार्गेट भनेको मतलब व्यक्तिलाई आधार मानेर विशेष गरी चाहिँ अब यो मैले घोषणा गरेको छु नगरपालिकामा हाम्रा स्थायी नगरवासीहरू जो आर्थिक अवस्थाले कमजोर भएको कारणले चाहिँ पढ्नबाट वञ्चित नहोस् भनेर हामीले गरिबसँग विद्यार्थी छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छौँ
होइन।
उहाँहरूले माध्यमिकतासम्म तहसम्म नगरपालिकाबाट निशुल्क भनेको मतलब उहाँहरूको त्यो गरिबी रेखा मुनि पर्यो भने उहाँले पढ्न पाउनुहुन्छ, छात्रवृत्ति कोटेक्ट घोषणा गरेको छु मैले होइन। अब अर्को कुरा चाहिँ अब अर्को नेपाल सरकारले दिने छात्रवृत्ति त हामीले स्वाभाविक रूपमा हाम्रो मातहतका स्कुलहरूलाई हामीले इन्फ्रासिस दिएर फोकस गरेर होइन कराएर भयो भने हामीले हालेकै छौँ, यो त हाम्रो दोस्रो कार्यक्रम भइहाल्यो। अब तेस्रो कार्यक्रम चाहिँ के हो भने मैले स्वास्थ्य के अरे यो उपचार शीर्षक कार्यविधि बनाएरै के अरे त्यसको कार्ययोजना अगाडि सारेको छु, मैले पहिलो कार्यकालमा सारेको हो। जस्तै अब तपाईँ एउटा के अरे मान्छेहरू 5,000 पनि अथवा औषधि किन्न नपाउने अवस्थाको अन्त्य चाहिँ नगर गरौँ भन्ने सन्दर्भ जोडेर टोखा नगरपालिका गरिबी रेखामुनि परेका व्यक्तिलाई उहाँले उत्साह खर्च मैले अब बढीमा अब आफ्नो आदेश अनुसार 20,000 र बढी एकदम ठुल्ठुला रोगहरू लाग्यो, क्यान्सर रोग, अब किडनी रोग होइन, अब त्यसपछि अब विभिन्न हटेर रोगले चाहिँ 50,000-75,000 लाख रुपियाँसम्म कार्यपालिका निर्णय गरेर गर्ने भनेर मैले त्यो घोषणा गरेको छु, धेरै मान्छेहरूले त्यसबाट लाभ प्राप्त गर्नुभएको छ एउटा कुरा भयो। अर्को कुरा चाहिँ दोस्रो कुरा चाहिँ के हो भने अब सबभन्दा खुल्का मान्छे जब रोग लागिसकेपछि हस्पिटल पुग्नुहुन्छ होइन हस्पिटल पुगेपछि जब डक्टरले प्रिस्क्रिप्सन दिइसकेपछि मात्रै तपाईँहरूको यो भनेको म त चेक जाँच गर्नुहोस् होल बडी चेकअप गर्नुहोस् भनेर लेखिसकेपछि मान्छे मात्रै मैले अनि होल बडी चेक गर्छन् अनि त्यो बडी चेक गर्दाखेरि विभिन्न रोगले भनेको मतलब मान्छेलाई सताइसकेको हुन्छ तर त्यो चाहिँ भनेको मतलब के अरे अब अलिकति हामीले अलिकति अन्त्य गर्ने हो कि होइन अब सम्पन्नशाली व्यक्तित्वहरू त जानुहुन्छ गरिबहरू त आफ्नो हातमुख जोड्न पनि गाह्रो हुन्छ होइन भन्ने सन्दर्भबाट एकातिर मैले अब त्यो स्वास्थ्य उपचारको कोष खडा गरेर सहयोग गरि नै रहेछ. अब दोस्रो कुरा चाहिँ पहिले चाहिँ प्रिभेन्सन इज बेटर देन क्योर हुनु पर्यो नागरिकहरू होइन पहिले नै आफ्नो रोगको पहिचान हुनु पर्यो भन्ने सन्दर्भ जोडेर धेरै व्यक्तिसँग अन्तर्क्रिया गर्दाखेरि हामीलाई भात खानु त गाह्रो छ भोलबडी चेकअप गर्नु कुरा हो. मैले मेयर के अरे सँग के अरे ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम 60 वर्षभन्दा माथिको नागरिकलाई एकपटक नगरपालिकाले निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम मैले लन्च पहिलो कार्यकालमा केही क्याटेगोराइज तोकेर गरेका थिएँ. अहिले दोस्रो कार्यकालमा 60 नागरिकलाई सबैलाई मैले घोषणा गरेका छु. अहिले तपाईँ 10,000 नागरिकले त्यसको स्वास्थ्य लाभ प्राप्त गरिरहनु भएको छ र यो कार्यक्रम चलाइसकेपछि मलाई धेरै मान्छेले फोन गर्नुभयो र तपाईँले हामीलाई यो कार्यक्रम गरेर हामीले कहिले प्रायः जस्तो परीक्षणै गर्थ्यौँ यो परीक्षण मार्फत चाहिँ भनेको मतलब हाम्रो बुबा हाम्रो आमालाई चाहिँ भनेको रोग पहिचान गरेर हामीले तत्कालै उपचार गरेर चाहिँ निको पार्न सफल भयौँ. त्यस कारण मेरोज्यू तपाईँलाई धेरै धेरै धन्यवाद. यो कार्यक्रम भनेको टोखा नगरपालिकाले मात्रै घोषणा गरेको हामीले पाइयो. त्यस कारण तपाईँलाई धेरै धेरै धन्यवाद. तपाईँको जनप्रतिनिधिलाई धेरै धेरै धन्यवाद. धेरै भनेको मतलब हामीलाई बधाईको कुरा रहेछ. अर्को कुरा चाहिँ मैले दोस्रो पहिलो कार्यकालको अन्तिम चरणमा एउटा बहिनी अत्यन्त वेदना पोखेर रुनुभयो होइन. मेरो बुबालाई सुगर र प्रेसरको औषधि कन्टिन्यू खानु भनेर डक्टरले प्रिस्क्रिप्सन लेखिदिनुभयो तर अब औषधि किन्न नपाएर मेरो त्यही कारणले मेरो बुवा ब्रेन ह्यामरेज हुनुभयो. अहिले हस्पिटलको सयमा छ. मलाई बचाइदिनु पर्यो मेरो बुवालाई बचाइदिनु पर्यो भने उहाँ त अब त्यो जस्तै देश जस्तै स्थिति भइसकेको छ. मैले आफ्नो गर्ने सहयोग त मैले गरेर पठाइदिएँ तर उहाँ अब बाँच्न सक्नु भएन. र अनि मैले के सोचेँ भने पहिलो कार्यकालको अन्तिम चरणमा पुगिरहँदा ओहो सुगर र प्रेसरको औषधि कन्टिन्यू खान नपाएर भनेको ब्रेन ह्यामरेज हुनुपर्ने अवस्था भन्थ्यो. मानवतामाथिको अन्याय होइन. अब एउटा गरिबको कारणले औषधि किन्न नसक्ने अवस्था हुनु भनेको यो अब यो सरकारको अपराध हो भन्ने सन्दर्भ जोडेर मैले त्यो लास्टमा चुनावको नजिक नजिक आइसकेको बाहिर मलाई पार्टीले टिक गरिदिएर टोखा जनताले मलाई फेरि विश्वास गर्यो भने यो चाहिँ भनेको मतलब कार्यक्रम चाहिँ म लन्च गर्छु र औषधि किन्न नपाएर भनेको मान्छेको अब मृत्यु त हुन्छ. त्यो शाश्वत कुरा हो होइन. तर यही नै खान नपाएर चाहिँ हस्पिटलको फेरि पुनः सयमा पुग्न नपरोस् भनेर अहिले टोखा नगरपालिकाको तर्फबाट मैले जित्दा साथै यो यही आर्थिक वर्ष 79-80 चाहिँ मेरोसँग दीर्घ रोगी कार्यक्रम भनेर 50 वर्ष नआएको नागरिकलाई जो गरिबी रेखा मुनि एकल महिला दुर्लभ पीडितलाई निशुल्क अब सुगर र प्रेसरको औषधि मैले घोषणा गरेको छु
होइन. यहाँसम्म मैले जोड्न खोजे यहाँले धेरै कार्यक्रम शिक्षा र स्वास्थ्यका कुरा गर्नुभयो. यहाँको नगरपालिकाको तथ्याङ्क हेर्ने हो 9 सामुदायिक विद्यालय छन्, 81 संस्थागत विद्यालय छन् र अलिकति ठूलो सरकारी स्तरको 4 स्वास्थ्य चौकी, 2 शहरी स्वास्थ्य केन्द्र र 5 चाहिँ आधारभूत स्वास्थ्य केन्द्र छन्.
तर एउटा प्रदेश
हस्पिटल
पनि छ. प्रदेश हस्पिटल पहिलो कार्यकालमा घोषणा गर्न सफल भएर प्रदेश सरकारसँग धेरै त्यो बेला तत्कालीन दीपक निरौला मेयर के अरे सांसद अनि त्यसपछि यो कोभिडको बेलामा हामीले यो
मैले जोड्नु खोजेको के भनेपछि यति संख्याको जनसंख्याको हिसाबले अलिकत चाहिँ प्राइभेट क्षेत्रका अथवा ठूलो लगानीका अथवा गरिबहरूसँग पहुँच नभएका अस्पतालहरू संस्थागत विद्यालयहरू छन् जुन सरकारको दायित्व भएका सरकारी स्वास्थ्य संस्थाहरू सरकारी विद्यालयहरू छैनन्. यसले गर्दाखेरि आखिर गरिब जनता त मारमै परे नि होइन र
अब यस्तो छ सुन्न अब हामीले अब जे जुन विद्यालय छ त्यसलाई नै अपग्रेड गर्ने हो सामुदायिक विद्यालयको हकमा होइन. अब यो प्राइभेट बोर्डिङको हकमा अब मैले भनौँ न अब त्योभन्दा बाहेक अरू गरिबी रेखा पनि पढे छात्रवृत्ति कोष घोषणा गरेको छु. अब तेस्रो कुरा चाहिँ मैले छात्रवृत्ति 10% रूपमा अनिवार्य भनेको मतलब त्यो विद्यालयहरूमा लागू गराएको छु होइन. यसले भनेको मतलब पक्कै नै धेरै मान्छेलाई राहत पुग्छ भन्ने किसिमको महसुस गरेको छु होइन. अब स्वाभाविक रूपमा हामी भर्खर के अरे बनेको नगरपालिका लामो नगरपालिका महानगरपालिका जस्तो इतिहास बोकेको 100 वर्ष इतिहास बोकेको ललितपुर जस्तो 100 वर्ष इतिहास बोकेको नगरपालिका होइन. भर्खर सुरु जिरोबाट सुरु गर्नुपर्ने जिरो व्यवस्थापनबाट सुरु गर्नुपर्ने नगरपालिका स्वाभाविक रूपमा एउटावटामा 2 सामुदायिक विद्यालय हुनुपर्छ. अहिले अब तत्कालै अब जग्गाको कुरा त पाइयो. पहिला जग्गा छैन थियो अहिले जग्गा छैन होइन अब यी विभिन्न भनेको त्यससँग लड्नको लागि करोडौँ करोडौँ बजेट लाग्छ। अब फेरि हामीले पूर्वाधारसँग जोडिनुपर्ने, विभिन्न सामाजिक विकाससँग, अब स्वास्थ्य शिक्षासँग जोडिनु,
मैले इन्द्र किन पनि जोड्न खोज्यो भने मेरो साहब खास गरेर यो यहाँको नगरपालिकाको मात्र समस्या होइन, काठमाडौँ उपत्यकाकै समस्या हो यो यो देखिएको छ। किनभने यसले गर्दाखेरि यो क्षेत्रमा मैले इन्द्र जोड्ने काठमाडौँ उपत्यकामा भएका प्रमुखहरू जो हुनुहुन्छ यहाँहरू सबै मिलेर एकीकृत रूपमा यहाँका सरकारी विद्यालय सरकारी अस्पतालहरूले अझै व्यवस्थित गर्न को लागि विशेष पहल गर्नुपर्ने अवस्था आइसक्यो होइन भने त्यसमा ढिला भए होइन भने
त्यो स्वाभाविक रूपमा ढिलो भयो। हामीले पहिला त मेयर फोरम थियो महानगरपालिकाको मेयर विकास सुन्दर साकी गरेछौँ, हामीले बसेर एकीकृत यो फोहोर व्यवस्थापनको सवालमा, यो शिक्षा स्वास्थ्यको सवालमा हामी धेरै पटक छलफल गऱ्यौँ। अब अहिले यो मेयर के अरे यो फोरम बन्न सकिरहेको छैन होइन, बालनजी आउनु भएको छ महानगरपालिक, किनभने त्यो कार्यविधिले के अरे महानगरपालिका मेयरलाई नै के अरे त्यसको प्रमुख बनाउने भनेको छ, हामी छलफलमै छौँ। मैले अब त्यसको केही के अरे एकीकृत रूपबाट अगाडि बढौँ भनेर मैले टोखा नगरपालिकामा नियुक्त गर्दैछु सबैलाई एकसँग बोलाएर म यस केही समयपछि होइन, अब हामीले चाँचो बाँचो मिलाउँदैछौँ स्वाभाविक रूपमा, अब त्यो हामी एकरूपता भएर अगाडि बढ्नुपर्ने हाम्रो दायित्व। तथापि टोखा नगरपालिकाको सामुदायिक विद्यालयको पूर्वाधारमा त म आइपछि टोखा नगरपालिकाको आठवटा विद्यालयको भवन बनेको हो, कोही टोखा नगरपालिकाको लगानीमा, कोही भनेको म त अब शिक्षा मन्त्रालय मार्फतका मार्फतका के अरे विभाग मार्फत चाहिँ भवन त बनेको छ। साथसाथै मैले यो जुन गरिबको गरिबीको रेखामुनि पढेका व्यक्तिहरू पढ्नबाट वञ्चित नहोस् भन्ने सन्दर्भ जोडेर टोखा नगरपालिकाको तर्फबाट आठवटा सामुदायिक विद्यालयमा किन विद्यार्थी घट्यो त होइन, अब टिचरको कारणले हो कि अथवा त्यहाँको प्रिन्सिपलको कारणले हो कि व्यवस्थापनको टिमको कारणले हो कि के कारणले अध्ययन गरे घट्यो भनेर गर्दाखेरि चाहिँ स्वाभाविक रूपमा अब पढाइको अब गुणस्तरता कमजोर भएको कारणले गर्दाखेरि अब त्यो घटेको भन्ने कुरा पहिचान भइसकेपछि मैले उहाँहरूलाई राखेर पटक पटक पहिलो कार्यकालमा धेरै पटक छलफल गराएँ, अलिकति पढाइको स्तरलाई नगरपालिकाले रोल मोडलको रूपमा लानको लागि के गर्नुपर्छ, के सहयोग गर्नुपर्छ, तपाईँलाई प्रविधिसँग गाँसिनुपर्छ कि तपाईँलाई भने कि प्रशिक्षणसँग गाँसिनुपर्छ कि तालिमसँग गाँसिनुपर्छ भन्ने सन्दर्भबाट धेरै नगरपालिकाले त्यसमा खर्च गरेर लगानी गरेको छ होइन। साथसाथै अब टोखा नगरपालिकाको तर्फबाट अलिकति विद्यार्थीहरूको आकर्षण सामुदायिक विद्यालय बनाओस् भन्ने सन्दर्भबाट अब अलिकति भनेको मतलब के गर्दाखेरि उपयुक्त हुन्छ भनेर मैले मेयर दिवा खाजे गरेको कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयमा। आज म पाँच वर्ष तीन वर्ष चार वर्ष अगाडि चलाउँदाखेरि भनेको मतलब के अरे थोरै सङ्ख्याको विद्यार्थी आज डबल भएको छ प्रत्येक सामुदायिक विद्यालयमा, भवनै भनेको मतलब अर्को बनाउनु पर्ने अवस्था भइरहेको छ टोखा नगरपालिकाको होइन, हटाकट छ होइन, पढाइकोले नै अलिकति हामीले बढायौँ। अब देवा खाजा गरेर मेयरसँग गाँसेर पनि राष्ट्रपति मैले घोषणा गरेपछि देशले राष्ट्रपति के अरे देवा खाजा गरेर घोषणा गर्यो होइन, जो भनेको मतलब प्रचार पनि प्रचारमा रूपमा मैले लइनँ किनभने म काममा विश्वास गर्ने, अब मैले केही केही मिडिया आएर त हालेँ होइन, तर देशव्यापी रूपमा अझ त्यो भनेको मतलब चारौँ वर्षमा चलिरहेको छ, जसले भनेको मतलब एउटा जुन खाजा एकरूपता होस्, जस्तै अब पढ्ने र हुने र नहुनेको बिचको खाडल चाहिँ अन्त्य होस्
होइन,
जस्तै अब हामीले विभिन्न किसिमको कार्यक्रमहरू लन्च गरेका छौँ होइन, जस्तै यहाँ पुल निर्माण गरेका छौँ विभिन्न, अब तपाईँले यहाँ हेर्न आउनुहुन्छ दृश्य
हुन्छ हुन्छ मेसा, हाम्रो निर्धारित समय सकिसकेको छ, यहाँले हामीलाई चाहिँ महत्वपूर्ण कुराहरू जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद, फेरि कार्यक्रममा अर्को कार्यक्रम फेरि पनि कुराकानी गरौँला त्यहाँको बारेमा, धन्यवाद
धन्यवाद धन्यवाद। नेपालभरिका हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी विदेशमा बस्ने दाजुभाइहरूले पनि टोखा नगरपालिकाको विकासको विषयमा गरेका गतिविधिको विषयमा जुन सुनाउने मौका दिनुभयो तपाईँ मुकुन्द र काशीरामजीलाई धन्यवाद, रेडियो नेपाललाई धन्यवाद, र सबै नेपालीहरूलाई मेरो टोखा नगरपालिकाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन छ, सम्मान छ, आदर छ, धन्यवाद
हस् धन्यवाद। अहिले हामीले कुराकानी गर्यौं बागमती प्रदेश अन्तर्गत काठमाडौँ जिल्लाको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसँग, यसै कुराकानी सँगसँगै आजको रूपान्तरण सकिन्छ। कार्यक्रमबाट सहकर्मी काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।